بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ مائدہ کی آیت کرمانک 54, 55 اور 56 کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ فسوف الله بقوم يحبهم ويحبونه فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم ذلك فضل الله يؤتيه من يشاء والله واسع عليم۔ إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون ومن يتول الله ورسوله والذين آمنوا فإن حزب الله هم الغالبون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتین کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، تم میں سے جو کوئی اپنے دھرم سے پھرے گا वो जान ले कि इससे ईश्वर को कोई हानि नहीं होगी, क्योंकि भविष्य में ईश्वर ऐसे लोगों को लाएगा जिन्हें वो पसंद करता होगा, और वे भी ईश्वर को पसंद करते होंगे। वे ईमान वालों के समक्ष नर्म और काफिरों के समक्ष कड़े होंगे। वे ईश्वर के मार्ग में जिहाद और संघर्ष करेंगे तथा किसी धिक्कार करने वाले की धिक्कार से नहीं डरेंगे। ये ईश्वर की कृपा है जिसे वो जिसको चाहता है प्रदान करता है, और ईश्वर अत्यंत व्यापक ज्ञान वाला और जानकार है। हे ईमान वालों, तुम्हारा अभिभावक तथा स्वामी केवल ईश्वर, उसका पैगंबर और वे ईमान वाले हैं जो नमाज कायम करते हैं और रुकू की स्थिति में ज़कात देते हैं। और जो कोई ईश्वर, उसके पैगंबर तथा ऐसे ईमान वालों की अभिभावकता और स्वामित्व को स्वीकार करे, तो जान लो कि निसंदेह ईश्वर का गुठी प्रभुत्व प्राप्त करने वाला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, आज शनिवार है, अक्टूबर की दूसरी, सफर की 25 और मेहर माह की 10 तारीख। कार्यक्रम में आप पहले समाचार सुनेंगे, फिर अनमोल बातें होंगी, उसके बाद राजनीतिक चर्चा पेश की जाएगी, जिसके उपरांत आप हमारे दो साप्ताहिक कार्यक्रम सुनेंगे, नया सवेरा और ईरान भ्रमण। तो श्रोताओं, ये थी रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले आज के प्रमुख समाचारों का सारांश। ईरान ने दुश्मनों को सचेत करते हुए कहा है कि किसी भी प्रकार की कार्रवाई का मुंहतोड़ जवाब दिया जाएगा। इराकी सेना ने दाइश विरोधी अभियान में दाइश के 8 आतंकवादियों को ढेर कर दिया। हमास का कहना है कि प्रतिरोध को तोड़ने के लिए पश्चिमी देश लगातार काम कर रहे हैं। इमरान खान का कहना है कि अमेरिका को एक दिन तालिबान की सरकार को मान्यता देनी ही पड़ेगी। और अब आप विस्तार से कायम रिजवी से विश्व समाचार सुनिए। ईरान के रक्षा मंत्री ने कहा है कि किसी भी मूर्खता का मुंह तोड़ उत्तर दिया जाएगा। ब्रिगेडियर जनरल मोहम्मद रजा आश्तियानी ने दुश्मनों की ओर से हर प्रकार की मूर्खता की ओर से सचेत किया है। उन्होंने ट्वीट किया है कि देश के दुश्मनों को हर प्रकार की मूर्खता का मुंह तोड़ उत्तर दिया जाएगा। ईरान के रक्षा मंत्री का ये ट्वीट देश की थल सेना के सैन्य अभ्यास के अवसर पर आया है। याद रहे कि इस्लामी गणतंत्र ईरान की थल सेना ने देश के पश्चिमोत्तरी क्षेत्रों में फातिहाने खैबर सैन्य अभ्यास शुक्रवार की सुबह आरम्भ किया। शुक्रवार की सुबह होने वाले फातिहाने खैबर सैन्य अभ्यास में थल सेना की दो बख्तरबंद गाड़ियों, एक इन्फेंट्री ब्रिगेड, इलेक्ट्रॉनिक वार फेयर यूनिट और इंजीनियरिंग कोर के जवान शामिल हैं, जबकि वायुसेना के हेलीकॉप्टर भी आवश्यक सपोर्ट देने के लिए क्षेत्र में उड़ान भर रहे थे। दुश्मनों के लिए सैन्य अभ्यास का अहम संदेश यह है कि ईरान की थल सेना, IRGC और देश की रक्षा की जिम्मेदार दूसरी शक्तियां हर प्रकार के खतरों का मुकाबला करने के लिए पूरी तरह से तैयार हैं। इराकी सेना ने आतंकवादी गुट दाइश के विरुद्ध ऑपरेशन करते हुए 8 आतंकवादियों को मार गिराया। इराक की सशस्त्र सेना के प्रवक्ता का कहना है कि करकूक प्रांत में आतंकवादी गुट दाइश के 8 आतंकवादियों को ढेर कर दिया गया। इराक की सशस्त्र सेना के प्रवक्ता ने कहा कि सुरक्षा बलों ने करकूक में बड़ा ऑपरेशन करते हुए इन दाइशी आतंकवादियों को मार गिराया। पिछले दिन भी इराक के स्वयंसेवी बल हशदुल शाबी ने तिकरीत में दाइश के सक्रिय आतंकियों को एक ऑपरेशन में मार गिराया था। اسرائیل کے ودیش منتری کے مناما دورے کے ورودھ میں بحرین میں ورودھ پردرشنوں کا کرم جاری ہے. بحرین کے لوگوں نے ایک بار پھر اسرائیل کے ودیش منتری کی مناما یاترا کا ورودھ کیا. بحرین کی راجدھانی مناما کے دکشنی شیت سترا میں درجنوں لوگوں نے زائونی ودیش منتری کے بحرین دورے کا ورودھ کیا. یہ پردرشنکاری حیات من نزلہ بحرین سے باہر نکلو اسرائیل مردہ باد اسلامک بحرین میں اسرائیلی دوتاواس نہیں کھولا جائے گا جیسے نعرے لگا رہے تھے. علیحد ویب سائٹ نے بتایا کہ آل خلیفہ شاسن کے گرگوں نے شانتی پورن پردرشنکاریوں پر آنسو گیس کے گولے فائر کیے اور پلاسٹک کی گولیاں چلائیں. فلسطین کے اسلامی پرتیرودھ آندولن حماس نے بتایا ہے کہ پرتیرودھ کو توڑنے کے لیے پشچمی سرکاریں اپنے شیتریہ گھٹک دیشوں کے ساتھ مل کر کام کر رہی ہیں. فلسطین الیوم کے انوسار حماس کی راجنیتک شاخہ کے پربھاری موسا ابو مرزوق نے کہا ہے کہ کچھ شیتریہ شاسکوں کے سمرتھن سے پشچمی سرکاریں غزہ پٹی کے پریویشٹن کو اور ادھک کڑا کرنا چاہتی ہیں تاکہ اویدھ زائونی شاسن کے مقابلے میں پرتیرودھ کی شکتی کو توڑ دیا جائے. ابو مرزوق کا کہنا تھا کہ یہ یوجنا واسطو میں فلسطینی پرتیرودھ کرتاؤں کی اپلبدھیوں کو نشٹ کرنے کے ارتھ میں ہے. ابو مرزوق نے بتایا کہ پشچم کی ان کاروائیوں کے مقابلے میں حماس ہاتھ باندھے بیٹھا نہیں رہے گا. انہوں نے کہا کہ غزہ کے پریویشٹن کو سماپت کرنے کے لیے ہم یتھا سمبھو پریاس کرتے رہیں گے. فلسطینیوں نے پردرشن کے دوران آنسو گیس کے گولے فائر کرنے والے اسرائیلی ڈرون کو مار گرایا. شکروار کو فلسطینی جنتا اسرائیل کی وستار وادی نیتیوں اور کالونیوں کے نرمان کے ورودھ پردرشن کر رہی تھی. اسرائیل کے ڈرون دوارا ان پر آنسو گیس سے گولے برسائے گئے. ناراض فلسطینیوں نے اسرائیل کے ڈرون ویمان پر پتھروں سے حملہ کر دیا جس کے بعد ڈرون نیچے گر گیا اور فلسطینیوں نے اس پر لاتوں کی بارش کر دی. دوسری اور فلسطینیوں نے زائونی شاسن کے اپرادھوں اور وستارواد کے خلاف وبھن کھیتروں میں ورودھ پردرشن کیے. پاکستان کے پردھان منتری نے کہا ہے کہ آج نہیں تو کل ایک دن اوشی ہی امریکہ کو طالبان کی سرکار کو ماننا پڑے گا. پاکستان کے پردھان منتری عمران خان نے افغانستان کی ورتمان استھتی کا الیکھ کرتے ہوئے کہا کہ اگر طالبان کی تتکال کوئی سہایتا نہیں کی گئی تو اس بات کا بھے ہے کہ وہاں پر بننے والی انترم سرکار گر جائے. ترکی کے ٹی آر ٹی کو دیے انٹرویو میں عمران خان کا کہنا تھا کہ اس کے پریڑام سوروپ افغانستان میں اراجکتا اور مانوی سنکٹ سامنے آئے گا. عمران خان کے انوسار امریکہ کو انتتہ طالبان کی سرکار کو سویکار کرنا ہی پڑے گا. ان کا کہنا تھا کہ ہو سکتا ہے کہ طالبان کچھ سمے کے لیے اپنے پیروں پر کھڑے ہو جائیں لیکن اگر ان کو تتکال کوئی سہایتا نہیں پہنچائی گئی تو اس بات کا خطرہ بنا رہے گا کہ افغانستان میں بننے والی طالبان کی انترم سرکار گر جائے. طالبان کی سرکار کے گرنے کی استھتی میں افغانستان میں اشانتی اور اراجکتا پھیل سکتی ہے جس کے نتیجے میں وہاں پر ایک مانویہ سنکٹ اتپن ہو جائے گا. جب عمران خان سے اسلام آباد کی اور سے طالبان کی سرکار کو مانیتا دینے کے بارے میں پوچھا گیا تو انہوں نے کہا کہ اس بارے میں افغانستان کے پڑوسی دیشوں کے ساتھ ہماری بات چل رہی ہے کہ طالبان کی سرکار کو کب سویکار کیا جائے. روس کا کہنا ہے کہ امریکی سینک آتنکوادیوں کو افغانستان پہنچا رہے ہیں. ارنا کی رپورٹ کے انوسار روس کے کیندریہ سینیہ بلوں کے اپ کمانڈر نے اپنے ایک سمبودھن میں یہ بتایا ہے کہ امریکی سینک اس سمے آتنکوادیوں کو افغانستان پہنچا رہے ہیں. روستم مینیا کوف نے بتایا ہے کہ اس بارے میں ہمارے پاس پشت پرمان موجود ہیں کہ سیریا اور عراق سے آتنکوادیوں کو افغانستان لایا جا رہا ہے. انہوں نے کہا کہ ان آتنکوادیوں کو سیریا اور عراق کے ان کھیتروں سے افغانستان لایا جا رہا ہے جو امریکی سینکوں کے نینترن میں ہیں. حالانکہ اس روسی ادھیکاری کے بیان سے پہلے بھی اس پرکار کی خبریں آ چکی ہیں کہ داعش کے آتنکوادیوں کو امریکہ دوارا افغانستان پہنچایا جا رہا ہے. بیجنگ نے لداخ کی سیما پر بھارتی سینکوں کی سنکھیا میں بڑھوتری کو چین کی بھومی کا اتگرہن بتایا ہے. होम न्यूज समाचार चैनल के अनुसार चीन के विदेश मंत्रालय ने दावा किया है कि भारत की सरकार गैर कानूनी तरीके से अपनी नई नीतियों को लागू करते हुए वास्तविक नियंत्रण रेखा को पार करना चाहती है। दूसरी ओर भारत की सेना के प्रमुख मुकुंद नरवड़े ने कहा है कि चीन ने पूर्वी लद्दाख में बड़ी संख्या में सैनिक तैनात किए हैं, जो चिंता का विषय है। दुनिया में कोरोना संक्रमण से सबसे ज्यादा मौतें अमेरिका में हुई हैं। अमेरिका में कोरोना या कोविड-19 से 7 लाख लोगों की जानें जा चुकी हैं। कोरोना की तीसरी लहर का सामना कर रहे अमेरिका में वैक्सीन की मौजूदगी के बावजूद पिछले एक हफ्ते में हर दिन 2000 लोगों की मौतें हुई हैं। CBS न्यूज़ के अनुसार पिछले 3.5 महीनों के दौरान अमेरिका में 1 लाख लोग कोरोना की भेंट चढ़े हैं। सऊदी अरब के पत्रकार एवं सऊदी शासन के प्रबल आलोचक जमाल खाशुकजी की पत्नी ने अपने पति की निर्मम हत्या के बारे में अमरीकी राष्ट्रपति से मांग की है कि इस बारे में सऊदी अरब की भूमिका को स्पष्ट किया जाए। खाशुकजी की पत्नी खदीजा चंगीज ने जो बाइडेन से मांग की है कि उनके पति की हत्या करने के बारे में सऊदी शासन की स्थिति को स्पष्ट किया जाए। खाशुकजी की पत्नी ने अपने पति की तीसरी बरसी के लिए वाशिंगटन की यात्रा की। उन्होंने शुक्रवार को वहां पर सऊदी अरब के दूतावास के बाहर विरोध प्रदर्शन भी किया। सऊदी सेना के तोपखाने के हमले में 5 यमनी हताहत और 11 घायल हो गए हैं। सऊदी अरब की सेना ने उत्तरी यमन के शहरी इलाकों पर तोपखाने से हमला किया। कहा जाता है कि हमले में सादा प्रांत के सीमावर्ती क्षेत्र में नागरिकों को निशाना बनाया गया। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज।
अनमोल बातें।
दोस्तों, कार्यक्रम अनमोल बातों में आपका स्वागत है। मोहम्मद मेहंदी का सलाम स्वीकार कीजिए। आज हम महान ईश्वर द्वारा इंसान को प्रदान की गई नेमतों के बारे में चर्चा करेंगे। महान ईश्वर स्वयं पवित्र कुरान में कहता है कि अगर ईश्वर की नेमतों को गिनना चाहोगे तो नहीं गिन सकते। इसी तरह महान ईश्वर पवित्र कुरान के सूरह जुमर और लुकमान में कहता है कि हम इंसान को नेमत देते हैं, परंतु इंसान नेमत देने वाले की ओर से निश्चित रहता है और समझता है कि जो कुछ है उसकी मेहनत का नतीजा है। पवित्र कुरान में कारून का उदाहरण पेश किया गया है। जब लोगों ने उससे एतराज किया और कहा कि इन नेमतों को ईश्वर ने तुम्हें दिया है और तू उससे अपना हिस्सा ले लो और शेष ईश्वर की राह में खर्च कर दो, तो वो कहता था, इसे मैंने अपने हाथों से पाया है। ये वही बड़ी गलती है जो संभव है कि हम सबको अपनी चपेट में ले लें। अगर इंसान गौर से सोचे और देखे तो हर तरफ सिर्फ उसकी नेमत ही नजर आएगी। सूरज, चांद, समुद्र, जमीन, खेत, बाग आदि सब महान ईश्वर की नेमत है। इंसान अगर ध्यान से सोचे तो वो इस नतीजे पर पहुंचेगा कि इस ब्रह्मांड में जो कुछ भी है उन सब का वास्तविक स्वामी महान व सर्व समर्थ ईश्वर है। खुद इंसान स्वयं के बारे में सोचे और देखे कि चलने, फिरने, बोलने, खाने पीने, हंसने, यहाँ तक कि सोचने की ताकत है, वो सब उसे महान ईश्वर ने ही दिया है और उन सब का वास्तविक मालिक वही है। जब इंसान ये समझ जाएगा कि जो कुछ भी है सब का स्वामी महान ईश्वर है और जो नियमतें उसके पास हैं महान ईश्वर ने ही उसे दिया है, तो वो हमेशा अपने पालनहार का शुक्र करेगा। और स्वयं महान ईश्वर ने पवित्र कुरान में कहा है, अगर मेरी नियमतों का शुक्र करोगे तो उसमें वृद्धि कर दूंगा और अगर उसका कुफ्र करोगे यानी अवहेलना और नाकदरी करोगे तो मेरा दंड बहुत दर्दनाक है।
سوال یہ پیدا ہوتا ہے کہ ایشور نے انسان کو جو نعمتیں دی ہیں ان کا شکر کرنے کا کیا مطلب ہے؟ اس کے جواب میں کہا جاتا ہے کہ انسان یہ سمجھے کہ یہ نعمت مہان ایشور نے ہی اسے دی ہے اور اس کا وہ دروپیوگ نہیں کرے گا۔ مثال کے طور پر ایشور نے انسان کو ہاتھ پیر دیا ہے تاکہ وہ اپنی ضرورتوں کو پورا کرنے کے علاوہ دوسروں کے ساتھ بھلائی کرے، کنتو اگر کوئی انسان اپنی طاقت کا دروپیوگ کرتا ہے اور اپنے ہاتھ پیر سے اتیاچار کرتا ہے تو یہ اس کی نعمت کا شکر نہیں بلکہ کفر ہے، اور جو انسان بھی اس کی نعمت کا کفر کرے گا اسے کڑے دنڈ کا سامنا کرنا پڑے گا۔ عام طور پر انسان نعمت چھن جانے کے بعد اس کا مول سمجھتا ہے، ادھارن سوروپ بیمار ہونے کے بعد سواستھ کی قیمت سمجھتا ہے، نردھن ہو جانے کے بعد دھنی ہونے کی قیمت کا اندازہ ہوتا ہے۔ اتہاس پر نظر ڈالنے سے ہم یہ دیکھتے ہیں کہ جب کوفے کے لوگوں پر حجاج شاسن کرنے لگا تب انہیں حضرت علی علیہ السلام کی سرکار کی قیمت کا اندازہ ہوا۔ اسی پرکار مدینہ کے لوگوں کو حضرت علی اور حضرت امام حسن علیہ السلام جیسی مہان ہستیوں کی نعمت کی قیمت اس سمے سمجھ میں آئی جب مسلمین اقبا ان پر شاسن کرنے لگا۔ اس نے پتا نہیں کتنے لوگوں کی ہتیا کی، ان کی مہیلاؤں کے ساتھ درویوہار کیا، اور اس کے بعد اس نے کہا سب لوگ اس بات کو قبول کریں کہ وہ یزید کے غلام ہیں۔ لوگ ایک ایک کر کر آتے تھے اور اس کے سامنے قبول کرتے تھے، اور جو قبول نہیں کرتا تھا اس کی وہ ہتیا کر دیتا تھا۔ اس وقت لوگوں کو نیائے پریم اور شانتی پر آدھارت حضرت علی علیہ السلام کی سرکار کی قیمت سمجھ میں آئی۔ بہرحال انسان کو یہ سمجھنا چاہیے کہ جو کچھ بھی ہے سب مہان ایشور کی نعمت ہے اور اس کی نعمتوں کا شکر کرنا چاہیے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
شوتو راجنیتک چرچا کے دینک کاریہ میں محمد مہدی کا سلام سویکار کیجیے۔ 70 ورشوں سے ادھک سمے سے فلسطینی لوگوں پر زائنی شاسن کے اتیاچار یتھاوت جاری ہیں۔ زائنی سینکوں نے پشچمی کنارے پر پردرشن کر رہے فلسطینیوں پر فائرنگ کر دی جس سے دسیوں فلسطینی گھائل ہو گئے۔ فلسطین کی پرتیرودھ سمیتی کے ایک سدس ولید اصاف نے کہا ہے کہ اسرائیل کی دمنکاری کاروائیاں ابھوتپور ہیں، لیکن یہ کاروائیاں پرتیرودھ کو جاری رکھنے کے ہمارے ارادوں کو کمزور نہیں کر سکتی۔
عشرت اصابات بالرصاص الحی۔
عراق میں سنسدی چناؤ کو لے کر ایک ہفتہ بچا ہے۔ راجنیتک دلوں نے مت داتاؤں کو اپنی اور کھینچنے کے لیے اپنے پریاس تیز کر دیے ہیں، خاص طور پر مقتدہ صدر کے دھڑے کی چناؤ میں واپسی کے بعد۔ مقتدہ صدر کی پارٹی کے ایک نیتا کا کہنا ہے کہ اس بار کے چناؤ سمویدنشیل حالات میں ہو رہے ہیں۔ بھارت نیتیت کشمیر کی جنتا سے سیدھے سمپرک استھاپت کرنے کے لیے کیندر سرکار کے لگ بھگ 70 منتری اور ادھیکاری آج کل کشمیر کی یاترا پر ہیں۔ بھارت کی کیندر سرکار کا کہنا ہے کہ وہ کشمیر سے دھارا 370 اور 35A سماپت کرنے کے بعد لوگوں سے سمپرک استھاپت کرنے اور ان کی سمسیاؤں کے سمادھان کے لیے ایسا کر رہی ہے، جبکہ بھارت سرکار کے اس قدم پر ٹیکا ٹپڑی کرتے ہوئے جموں کشمیر کی پورو مکھیہ منتری محبوبہ مفتی نے کہا ہے کہ 70 منتریوں کو کشمیر جانے کے بجائے یو پی جانا چاہیے کیونکہ وہاں کے حالات ادھک خراب ہیں۔
یو پی میں جائیں، وہاں پتا کریں وہاں کے حالات کیا ہیں، وہاں کتنی سختی ہے، وہاں کتنی غربت ہے، اور گنگا کو کیوں اپوتر کر دیا اس میں اس طرح سے لاشیں بہا بہا۔
یہ تھے ہماری آج کی چرچا کے وشے۔ 70 वर्षों से अधिक समय से फिलिस्तीनी लोगों पर ज़ायोनी शासन के अत्याचार यथावत जारी हैं। ज़ायोनी सैनिकों ने पश्चिमी किनारे पर प्रदर्शन कर रहे फिलिस्तीनियों पर फायरिंग कर दी, जिसमें दसियों फिलिस्तीनी घायल हो गए। फिलिस्तीन की प्रतिरोध समिति के एक सदस्य वलीद असाफ ने कहा है कि इसराइल की दमनकारी कार्रवाइयां अभूतपूर्व हैं, लेकिन ये कार्रवाइयां प्रतिरोध को जारी रखने के हमारे संकल्प को कमजोर नहीं कर सकती। खालिद सबन्ना की रिपोर्ट पेश करें साथ ही अख्तर अब्बास।
फिलिस्तीन में आक्रोश दिवस के अवसर पर वेस्ट बैंक के इलाके बैत दजन के निवासियों ने व्यापक प्रदर्शन किए, जिन पर इसराइली सैनिकों ने फायरिंग कर दी, जिसमें दसियों फिलिस्तीनी घायल हो गए। फिलिस्तीन की प्रतिरोध कमेटी के सदस्य वलीद असाफ बस्तियों के निर्माण और नस्ल भेदी दीवार के निर्माण पर प्रतिक्रिया व्यक्त करते हुए कहते हैं कि ये दमनकारी कार्रवाइयां अभूतपूर्व हैं, लेकिन ये जन प्रतिरोध को जारी रखने के हमारे इरादों को कमजोर नहीं कर सकती। बैत दजन में इस कार्रवाई की पहली बरसी के अवसर पर होने वाले प्रदर्शनों में दर्जनों लोगों के शहीद, घायल और कैदी होने के बावजूद हम प्रतिरोध का रास्ता जारी रखेंगे। फिलिस्तीन के एक सक्रिय कार्यकर्ता नसर अबू जैश, जो इसराइल की गोली से घायल हो चुके हैं, कहते हैं कि इसराइल की दमनकारी नीतियों, दर्जनों लोगों के शहीद, घायल और कैदी हो जाने के बावजूद हम ज़ायोनी बस्तियों की पूर्ण तबाही तक अपने कार्यक्रमों को जारी रखेंगे। इस साल अपनी धरती की रक्षा करते हुए बैत दजन के 3 लोग शहीद, दर्जनों घायल और कैदी हुए हैं। आज सैकड़ों लोग यहाँ आए हैं ताकि अपनी धरती की पूर्ण आजादी तक प्रतिरोध जारी रखने पर बल दे सकें, जबकि वेस्ट बैंक और पूर्वी बैतुल मुकद्दस के विभिन्न क्षेत्रों में दर्जनों प्रदर्शन हुए, जिनमें सबसे बड़ा प्रदर्शन बीताए इलाके में आयोजित हुआ है, जिसमें बड़ी संख्या में लोगों ने भाग लिया।
सैनब का मुसर्रीन
फिलिस्तीनी कार्यकर्ता खैरी हानून, जो पैर में गोली लगने से घायल हैं, कहते हैं कि अतिक्रमणकारी को जान लेना चाहिए कि उनको इस धरती से खदेड़ने तक प्रतिरोध जारी रखेंगे और उनके जनसंहार, उनके अत्याचारों, घायल करने और जेल में बंद करने जैसी किसी भी अपराध से तनिक भी हम भयभीत नहीं होंगे, हम प्रतिरोध को जारी रखेंगे। अतिक्रमणकारी प्रदर्शनकारियों का जितना दमन करते रहेंगे, उतनी ही मजबूती से प्रदर्शनकारी अपने पूर्वजों की धरती की रक्षा करते रहेंगे, क्योंकि धरती का महत्व हर चीज से ज्यादा है। खालिद सबरना, IRIB न्यूज, फिलिस्तीन।
इराक में संसदीय चुनाव को लेकर एक हफ्ता बचा है। राजनीतिक दलों ने मतदाताओं को अपनी ओर खींचने के लिए अपने प्रयास तेज कर दिए हैं। खास तौर पर मुक्तदा सदर के धड़े की चुनाव में वापसी के बाद मुक्तदा सदर की पार्टी के एक नेता का कहना है कि इस बार के चुनाव संवेदनशील हालात में हो रहे हैं। जलाल खालिदी की रिपोर्ट पेश करें साथ ही अहमद अब्बास।
इराक में संसदीय चुनाव को केवल एक हफ्ता बचा है। राजनीतिक दलों ने मतदाताओं को अपनी ओर खींचने के लिए अपने प्रयास तेज कर दिए हैं। खासतौर पर मुक्तदा सदर के धड़े की चुनावी मंच पर वापसी के बाद ये प्रतिस्पर्धा और भी तेज होती जा रही है। मुक्तदा सदर की पार्टी के एक नेता का कहना है कि इस बार के चुनाव संवेदनशील हालात में हो रहे हैं। एक तरफ जनता को गंभीर समस्याओं का सामना है और दूसरी ओर बिना किसी कानूनी आधार के अमरीकियों ने अपनी सैनिक उपस्थिति जारी रखी है। चुनाव में हमारी शिरकत का लक्ष्य इराक की राष्ट्रीय संप्रभुता को मजबूत करना है, देश को मजबूत करना है और जनता को मजबूत करना है। एक उम्मीदवार कहते हैं कि जनता की आर्थिक समस्याओं की वजह से मैं चुनाव में उतरा हूं। संसद में जाकर मैं अपने देश की जनता की आवाज अधिकारियों तक पहुंचाऊंगा। मीडिया में भी खूब चर्चा है। आर्थिक, राजनीतिक और सामाजिक मुद्दे के अलावा अमरीकियों को बाहर निकालने का मुद्दा भी छाया हुआ है और इस पर भी जोरदार बहसें हो रही हैं कि अमरीकियों को निकालना है। एक अन्य उम्मीदवार कहते हैं कि हम संसद में गए तो ऐसी सरकार का गठन करेंगे जो राष्ट्रीय उमंगों की रक्षा करे और विदेशियों को आंतरिक मामलों में हस्तक्षेप करने से रोक दे। इराक में चुनाव 10 अक्टूबर 2021 को होने वाले हैं। उम्मीदवारों की संख्या 3,249 है। इनका संबंध 167 पार्टियों से है जिन्होंने 21 चुनावी अलायंस बनाए हैं। टीकाकारों के अनुसार इस बार के चुनाव इसलिए महत्वपूर्ण हैं कि प्रतिरोध मोर्चा चुनावों में बढ़ चढ़कर हिस्सा ले रहा है और 18 साल से जारी अमेरिका की सैनिक उपस्थिति के संदर्भ में निर्णायक कदम उठाया जा सकता है। बगदाद से IRIB के लिए जलाल खालिदी की रिपोर्ट।
भारत नियंत्रित कश्मीर की जनता से सीधे संपर्क स्थापित करने के लिए केंद्र सरकार के लगभग 70 मंत्री और अधिकारी आजकल कश्मीर की यात्रा पर हैं। भारत की केंद्र सरकार का कहना है कि वो कश्मीर से धारा 370 और 35A समाप्त करने के बाद लोगों से संपर्क स्थापित करने और उनकी समस्याओं के समाधान के लिए ऐसा कर रही है, जबकि भारत सरकार के इस कदम पर टीका टिप्पणी करते हुए जम्मू कश्मीर की पूर्व मुख्यमंत्री महबूबा मुफ्ती ने कहा है कि 70 मंत्रियों को कश्मीर जाने के बजाय यूपी जाना चाहिए क्योंकि वहां के हालात अधिक खराब हैं। भारत की केंद्र सरकार का कहना है कि वो कश्मीर से धारा 370 और 35A हटाए जाने के बाद लोगों से संपर्क स्थापित करने और उनकी समस्याओं के समाधान के लिए ऐसा कर रही है, जबकि भारत सरकार के इस कदम पर टीका टिप्पणी करते हुए जम्मू कश्मीर के पूर्व मुख्यमंत्री महबूबा मुफ्ती ने कहा है कि 70 मंत्रियों को कश्मीर आने के बजाय यूपी जाना चाहिए क्योंकि वहां के हालात अधिक बेहतर हैं। पूरी जानकारी के साथ श्रीनगर से सिप्ते मोहम्मद हसन।
भारत प्रशासित जम्मू कश्मीर में जनता से बराह रास्त राबता बनाने के लिए नई दिल्ली से 70 के निकट केंद्रीय मंत्री और उनके अधिकारी आजकल जम्मू कश्मीर की यात्रा पर है। नई दिल्ली का कहना है कि धारा 370 और 35A के खात्मे के बाद वो लोगों से संपर्क बनाने और उनके दुख दर्द और उनकी समस्याओं को सुलझाने के लिए ये अभियान चला रहे हैं। इन मंत्रियों ने कई सभाओं में भाग लेकर कहा कि कश्मीर को तमीर तरक्की के हर मंजर पर ले जाया जाएगा और इसके लिए नई दिल्ली ने जो वादे किए हैं वो उस पर अमल कर रहे हैं। उन्होंने कहा कि आने वाले समय में लोगों को ये पता चलेगा कि इसका कितना लाभ उन्हें हासिल हुआ है। उन्होंने कहा कि यूटी का जो लक्ष्य है वो हासिल करके ही यहाँ पर मतदान भी होगा और लोगों की सरकार भी होगी, परंतु नई दिल्ली ने जम्मू कश्मीर को विकास और अन्य जितनी भी योजनाएं हैं उन्हें भरपूर तरीके से अंजाम देने के लिए एक मैकेनिज्म तैयार किया है जिस पर अमल होगा। उन्होंने कहा कि हम बार बार कश्मीर की यात्रा करेंगे और लोगों की समस्याओं को सुलझाने का हर संभव प्रयास करेंगे। इधर विपक्षी दल पीपल्स डेमोक्रेटिक पार्टी की महिला अध्यक्ष ने इस पर टिप्पणी करते हुए कहा कि यह सिर्फ दिखावा है, जो भी प्रोजेक्ट्स यहां पर पहले से आरंभ हुए थे उन पर तख्तियां लगाई जा रही है। इस अवसर पर उन्होंने पत्रकारों के साथ वार्ता करते हुए कहा,
बात में मैं क्या बात करूं, अगर ये 70 मंत्री यूपी चले जाएं जहां लाशें बह रही थी गंगा में, वो देखें कि वहां वो लाशें क्यों बह रही थी, तो ज्यादा अच्छा है। यहां जम्मू कश्मीर में आके क्या करेंगे, उनको वो फोटो आपके लिए लेके जाते हैं। अगर जम्मू कश्मीर के हालात इतने सामान्य है तो डीडीसी मेंबरों को होटलों में और बिल्डिंग्स में बंद क्यों किया है कश्मीर में, मुझे बाहर वहां क्यों नहीं जाने देते हैं कश्मीर में, कहते हैं हालात खराब है। तो मैं समझती हूँ ये जो 70 मिनिस्टर है, और वैसे भी इलेक्शन होने वाले हैं, यूपी में जाएं वहां पता करें वहां के हालात क्या है, वहां कितनी सख्ती है, वहां कितनी गुर्बत है, और गंगा को क्यों अपवित्र कर दिया उसने इस तरह से लाशें बहा बहा के।
मैडम, धारा 370 खत्म होने के बाद ऐसा कहा जाता था कि कश्मीर के हालात सुधर जाएंगे, मिलिटेंसी खत्म हो जाएगी, लेकिन हम पिछले कुछ दिनों से लगातार देख रहे हैं कई अटैक्स हो रहे हैं कई।
मैं वही तो कह रही हूँ कि ये जो बताते हैं दुनिया को कि जम्मू कश्मीर में सब कुछ ठीक ठाक है, वो बिल्कुल गलत है। वहाँ सब कुछ ठीक ठाक नहीं है, लोग खामोश है, खामोशी का मतलब नॉर्मल सी नहीं होता, दम घुट रहा है लोगों का, लोगों के दिल में बहुत गुस्सा है, और ये सिर्फ एग्जीबिशन करते हैं सब कुछ ठीक ठाक है, ऐसा नहीं। आपने देखा अभी एक ही दिन के अंदर दो वहाँ किलिंग्स हो गई, एक तो कश्मीरी पंडित बच्चा था लड़का उसकी, और दूसरा एक बिहार का लड़का।
इस बीच जम्मू कश्मीर में हिंसा घटनाओं का क्रम भी जारी है। दक्षिणी कश्मीर में भारतीय सुरक्षा बलों के साथ एक मुठभेड़ में एक अलगाववादी छापा मार के हताहत होने की सूचना है। सिप्ते मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, हमारी सभा का अंतिम कार्यक्रम होगा ईरान भ्रमण, पर उससे पहले आप सुनिए दूसरा साप्ताहिक कार्यक्रम नया सवेरा।
नया सवेरा,
दोस्तों, कार्यक्रम नया सवेरा की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। आज के कार्यक्रम में हम अमेरिका में हुई एक ताज़ा मुस्लिम महिला के बारे में चर्चा करेंगे। मरियम मेहर दादी और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
दोस्तों, पवित्र, अच्छी और पाक दमन महिलाएं दूसरी महिलाओं, विशेषकर ताज़ा मुसलमान होने वाली महिलाओं के लिए आदर्श हुआ करती हैं। पवित्र कुरान ने जिन महिलाओं को अच्छी और आदर्श महिला के रूप में याद किया है, उनमें से एक महिला हजरत ईसा की मां हजरत मरियम हैं। इस प्रकार से कि एक पूरे सूरह का नाम ही उनके नाम पर पड़ गया है। हजरत मरियम ने ईश्वर की इतनी निष्ठापूर्ण इबादत की कि वो उच्च स्थान पर पहुंच गईं और ईश्वर उनके लिए स्वर्ग से फल भेजा करता था।
सूरह आले इमरान की आयत संख्या 42 और 43 में इस तरह आया है कि हे पैगंबर, याद करो उस समय को जब फरिश्तों ने कहा है कि हे मरियम, ईश्वर ने तुम्हारा चयन किया और तुम्हें पवित्र किया और सारे संसार की महिलाओं पर तुम्हें प्राथमिकता दी। तो हे मरियम, अपने पालनहार के समक्ष झुक जाओ, उसका सजदा करो और रुकू करने वालों के साथ रुकू करो।
एक अन्य महान महिला जो दुनिया की दूसरी महिलाओं के लिए आदर्श थी, पैगंबर इस्लाम की प्राण प्रिय सुपुत्री हजरत फातिमा जहरा सलामुल्लाह अलैहा हैं, जिनके लिए सूरह कौसर उतारा गया। पैगंबर इस्लाम जब भी अपनी इस बेटी को देखते थे तो कहते थे कि फातिमा मेरा टुकड़ा है, मेरी आंखों की रोशनी है और मेरे दिल की ठंडक है। जिसने इसे दुखी किया उसने मुझे दुखी किया और जिसने इसे खुशहाल किया उसने मुझे खुशहाल किया।
सुश्री मरियम फातिमा ग्रीस अमेरिका की ताज़ा मुस्लिम महिला हैं, जिन्होंने इन महान महिलाओं के स्थान और उनके गुणों को देखते हुए इस्लाम धर्म स्वीकार किया और अपना नाम भी इन दोनों महान महिलाओं के नाम पर रखा। वो इस बारे में कहती हैं कि ग्रीस में मेरा नाम का हिस्सा है जिसे मेरे माता पिता ने चुना है, किंतु मरियम और फातिमा का चयन मैंने किया क्योंकि ये दोनों महान, पवित्र और पाक दामन महिलाएं हैं और इन दोनों महिलाओं के सदाचरण ने मेरे जीवन में रंग भर दिया। मानो मैं अंधकार में थी और मेरा जीवन प्रकाशमय हो गया।
सुश्री ग्रीस एक ईसाई परिवार में जन्मी और इस धर्म की शिक्षाओं को सीखते हुए बड़ी हुई, लेकिन जैसे ही उन्होंने जवानी के दहलीज पर कदम रखा उनके मन में अनेक तरह की शंकाएं पैदा होने लगीं, जिसका उनको जवाब नहीं मिल रहा था। इसलिए वो अपने धर्म की ओर से निराश हो गई थीं। उन्होंने एक ईसाई धर्म का ज्ञान रखने वाले एक जवान से विवाह किया, जिसके बाद वो बाइबल का अध्ययन करने की ओर एक बार फिर प्रेरित हुई, लेकिन उन्हें कोई परिणाम नहीं मिला।
मरियम फातिमा इस बारे में कहती हैं कि एक रात मैं बाइबल के दो अलग अलग नुस्खों का अध्ययन कर रही थी। मैं कुर्सी मेज पर बैठी एक आयत का अध्ययन कर रही थी कि एक बाइबल में बहुत अधिक नकारात्मक बातें बयान की गई थीं, जिनमें ईश्वर को गुस्से वाला बताया गया था, जबकि बाइबल के दूसरे नुस्खे में उसी बात को दूसरे अंदाज में बयान किया गया था। अलबत्ता इस विरोधाभास का कारण पता चल चुका था। अनेक तरह का बाइबल है जिसमें ईश्वर द्वारा हजरत ईसा मसीह पर सीधे वही की बात नहीं की गई है, बल्कि दूसरों और हजरत ईसा के निकटवर्ती साथियों के हवाले से बातें बयान की गई हैं।
यही वजह है कि बाइबल के अलग अलग नुस्खों में आपको ज्यादा मतभेद मिल जाएंगे, जबकि कुरान मजीद अल्लाह का कथन है जिसे वही के फरिश्ते जिब्राइल द्वारा हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम पर उतारा गया और उसी समय कुछ लोगों द्वारा इसे लिखा गया और हजरत मोहम्मद ने उसकी पुष्टि की और इस तरह से कुरान हर प्रकार के फेरबदल से सुरक्षित हो गया। इस तरह से सूरह हिज की आयत संख्या 9 में महान ईश्वर इस प्रकार कहता है कि हमने ही इस कुरान को उतारा है और हम ही इसकी रक्षा करने वाले हैं।
اس طرح سے ایشور نے اس قرآن کو ہمیشہ کے لیے ہر طرح کے فیر بدل سے سرکشت کر لیا۔
گریس اسلام دھرم کے بارے میں اپنے ادھیان کے بارے میں کہتی ہیں کہ جب میں نے قرآن کا ادھیان شروع کیا تو مجھے اچھی طرح پتہ چل گیا کہ یہ مہان کتاب بائبل سے کتنا الگ ہے۔ وہ کہتی ہیں کہ میں نے جب پہلی بار قرآن کی تلاوت کی تو میں کیول اپنے من میں پیدا ہونے والے سوالوں کا جواب چاہتی تھی، لیکن اس کے اندر مجھے بہت ادھک مارگ درشن ملا کہ بندہ کس طرح ایشور کے ارادوں کے ساتھ جیون بتا سکتا ہے۔
ان کا کہنا تھا کہ مجھے پوتر قرآن کی تلاوت میں مزہ آنے لگا اور اس مہان کتاب نے میرے جیون کو بدل کر رکھ دیا اور بہت ادھک پربھاوت کیا اور میرے ادھیات میں وردھی کر دی۔ مریم نے اسلام دھرم کے بارے میں ادھیان اس سمے شروع کیا جب وہ ایک مسلم پریوار سے پرچیت ہوئیں اور ان کے کچھ سوالوں اور شنکاؤں کے بارے میں پوچھا۔ اس امریکی یوتی کے ادھیان کا کرم کئی سال تک چلتا رہا اور پھر انہوں نے قرآن کا ادھیان کیا اور پیغام پر پہنچیں اور عید الاضحیٰ کے شبھ اوسر پر انہوں نے اسلام دھرم سویکار کر لیا۔
گریس نے جلد ہی نماز پڑھنا اور روزہ رکھنا شروع کر دیا اور اپنی عبادتوں سے آنندت ہونے لگی اور دل کی گہرائیوں سے وہ اللہ کی اپاسنا اور اس کی بارگاہ میں حاضر ہونے کا احساس کرنے لگیں۔ جب فاطمہ نے پہلی بار نماز پڑھی تو وہ اپنی بھاوناؤں کو اس طرح بیان کرتے ہوئے کہتی ہیں کہ جب میں نے پہلی بار نماز پڑھی تو مجھے بہت آنند آیا، میرے اندر ایک طرح کا طوفان پیدا ہو گیا، میں واستوک روپ سے اللہ سے جڑ گئی اور یہ بہت اچھا احساس تھا، میں نے ایشور کی بندگی کی حقیقت کا احساس اب کیا۔ ایشور سے سامپ کا مدعا بہت ہی مہتوپورن مدعا تھا، نماز کے بنا انسان سے کوئی بھی عبادت سویکار نہیں کی جاتی۔ مجھے حضرت علی علیہ السلام کا وہ کتھن یاد آنے لگا جس میں وہ کہتے ہیں کہ نماز ایشور سے بھے رکھنے والے ہر انسان کے ایشور سے نکٹ ہونے کا کارن بنتی ہیں۔
جب فاطمہ نے اسلام دھرم سویکار کیا تو ان کے پریجنوں نے ان کا بھاری ورودھ کیا اور پتا نے انہیں گھر سے ہی نکال دیا، کنتو ماں نے ان سے سمپرک رکھا، لیکن جیسے جیسے سمے بیتتا گیا دھیرے دھیرے ان کے ورودھ میں کمی آتی چلی گئی، لیکن مریم پوری طاقت سے اپنے راستے پر ڈٹی رہیں اور اسلام دھرم کا دامن تھامے رہیں۔ مریم نے یہ ثابت کر دیا کہ وہ اسلام دھرم کی شکشاؤں پر کس حد تک عمل کرتی ہیں۔ اس وشے کو حجاب کے بارے میں ان کے درشکوڑ میں دیکھا جا سکتا ہے۔ مریم نے اسلام دھرم کے بارے میں ویاپک ادھن کیا اور اسی طرح حجاب اور پردے کے بارے میں بھی انہوں نے بہت زیادہ پڑھا۔
گریس حجاب کے بارے میں کہتی ہیں کہ پوتر قرآن میں حجاب کے وشے کی اور سنکیت کیا گیا ہے کہ ایمان والی مہیلائیں اپنی نظروں کو نینترت کریں اور اپنے شریر کو انجان لوگوں سے چھپائے اور اپنی سندرتا کیول اپنے پتی کو دکھائیں اور انجان لوگوں کے سامنے اپنا انگ پردرشن نہ کریں۔ البتہ حجاب کا مقصد کیول ودھت روپ سے ڈھانکنا نہیں ہے بلکہ نگاہوں کو نینترت کرنا اور غلط وچاروں سے دور رہنا اور ایسا کام نہ کرنا جو پاپ کا کارن بنے۔ کل ملا کر یہ کہا جا سکتا ہے کہ حجاب انسان کو اللہ سے نکٹ کرتا ہے۔
وہ اسلامی حجاب کے بارے میں کہتی ہیں کہ حجاب نے واسطو میں میرے درشکون کو بدل کر رکھ دیا اور میرے آتم وشواس کو بڑھایا، اس چیز نے میری زندگی بدل کر رکھ دی اور یہ سب اسلام دھرم کی اور میرے رجحان کی وجہ ہے۔ اب میں زیادہ شانتی کا آبھاس کر رہی ہوں، جبکہ اتیت میں جب میں حجاب نہیں کرتی تھی تو میں ارد نگن ہونے کا آبھاس کرتی تھی۔
سشری گریس اس بات کی اور سنکیت کرتے ہوئے کہ مسلم مہیلائیں حجاب کی وجہ سے
پرشوں سے زیادہ سماج میں اسلام دھرم کی دھوج واہک سمجھی جاتی ہیں، مہیلاؤں کی شکشا میں وردھی پر بل دیتی ہیں اور اس کے کارن کو اس طرح بیان کرتی ہیں کہ جب دوسرے ہم سے اسلام دھرم کے بارے میں پوچھتے ہیں تو ہمارے جواب اسلامی شکشاؤں کے پرچار و پرسار میں بہت ادھک پربھاوی ہوتے ہیں۔ اسی طرح ہمارے دوارا دھارمک مدوں اور نیموں کو بیان کرنا اسلام دھرم کے پرچار اور اسلام دھرم کے سندیش کو پوری دنیا میں پھیلانے کا کارن بنتا ہے۔
گریس کہتی ہیں کہ ایک تازہ مسلمان ہونے کی حیثیت سے اب بہت سے لوگ میڈیا کی بات کو آسانی سے سویکار کرتے ہیں اور خود ہی ادھیان نہیں کرتے، مجھے پریشان کرتے ہیں، اور ان پروپیگنڈوں کو نشپربھاوی بنانے کے لیے ایک مہیلا کے روپ میں ہماری بھومیکا بہت ہی مہتوپورن ہے۔ ہم دھرم کی صحیح پہچان کر کے اسلام فوبیا کو اس دنیا سے ختم کرنے میں اہم بھومیکا ادا کر سکتے ہیں۔ تو دوستو، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انوادے، خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ ایران بھرمڑ۔
دوستو، ساپتاہک کارکرم ایران بھرمڑ کے ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور سید مسم کا سلام سویکار کیجیے۔
دوستو، ایران میں کئی پرانت ہیں جن میں سے ایک آذربائیجان ہے۔ آج ہم پشچمی آذربائیجان کے کیندریہ نگر کی یاترا پر آپ کو لے چلیں گے۔ ایران کے دکشن پشچمی کھیتر میں استھت ارومیا نگر کا اتہاس 3000 ورش سے بھی ادھک کا ہے۔ اس حساب سے ارومیا ایران کے 13 اتہاسک نگروں میں سے ایک ہے جن کا پنجیکرن یونیسکو میں ہو چکا ہے۔ ایران میں کئی اتہاسک نگر پائے جاتے ہیں۔ ارومیا 1332 میٹر کی اونچائی پر سیر نامک پروت کے آنچل میں بسا ہوا ہے۔ یہاں کی جلوایو گرمیوں میں تلناتمک روپ میں گرم رہتی ہے جبکہ جاڑے میں کافی ٹھنڈ ہو جاتی ہے۔ یہاں کی جلوایو بہت ہی سہاونی ہے۔ کچھ اتہاسکاروں نے ارومیا کو زرتشت کا جنم استھل بھی بتایا ہے۔ اس نگر نے اتہاس کے بہت سے اتار چڑھاؤ دیکھے ہیں۔ عثمانیہ اور روسیوں کے حملوں کا بھی ارومیا ویگت میں ساکشی رہا ہے۔
ویگت میں یہ نگر ویاپار کا بھی کیندر رہ چکا ہے۔ ارومیا کے ارد گرد چاروں اور ہریالی پائی جاتی ہے۔ یہاں پر انگور اور سیب کے بہت باغ پائے جاتے ہیں۔ کچھ ایسی باتیں ہیں جنہوں نے ارومیا نگر کو پراکرتک سوندریہ پردان کیا ہے، جیسے راشٹریہ پارک، سنرکشت کھیتر، جھرنے، اونچے اونچے پہاڑ، وبھن پرکار کے پکشیوں کا شرن استھل ہونا اور ارومیا جھیل کی موجودگی۔ یہ وہ چیزیں ہیں جن میں سے ہر ایک کو وستار سے بتانے کے لیے بہت ادھک سمے کی ضرورت ہوگی۔ ارومیا میں بہت سی جاتیوں کے لوگ رہتے ہیں، کنتو مکھیتہ وہاں پر آذربائیجان کے ترک ملک کے لوگ رہتے ہیں۔
یہاں لگ بھگ 90% لوگ ترک مول کے ہیں جو آذربائیجانی ترکی میں بات کرتے ہیں. رومیا کے باقی 10% لوگوں میں عیسائی، آشوری اور زرتشتی شامل ہیں. رومیا میں پارمپرک سنگیت کے کئی جانکار موجود ہیں. وہاں کے لوگ قالین کی بنائی میں دکشتا رکھتے ہیں. وہاں پر کاشت کلا کا کام بہت ہی دکشتا سے انجام دیا جاتا ہے.
ہر شہر میں پائی جانے والی ایتیحاسک عمارتیں اس نگر کے وگت کو پوری طرح سے اسپشٹ کرتی ہیں. ارومیا کی درشنیہ چیزوں میں سے ایک بورجس سے گنبد ہے. یہاں پر سلجوکیوں کے کل سے سمبندت ایک عمارت ہے جو کم سے کم 800 سال پرانی ہے. اس کے پرویش دوار پر پتھر کے 3 شلالیکھ لٹکے ہوئے ہیں. ان شلالیکھوں پر کوفی لپی میں لکھا ہوا ہے. اس عمارت پر بنے گنبد 13 میٹر اونچے اور 5 میٹر چوڑے ہیں. اس عمارت کو اینٹوں سے بنایا گیا ہے. یہ عمارت 2 منزلہ ہے. اس عمارت میں چاروں اور کھڑکیاں بنی ہوئی ہیں. پہلی منزل میں ایک سرداب بھی ہے. اس عمارت کا دروازہ 170 میٹر اونچا ہے. عمارت کے دوسرے طبقے پر مقبرہ ہے. اس ایتیحاسک دھروہر کو 15 آذر سن 1341 ہجری شمسی میں راشٹریہ دھروہر کے روپ میں پنجیکرت کیا جا چکا ہے.
شہروں کی یاترا کرنا اور وہاں کی آکرشک چیزیں دیکھنے سے لوگوں کو آنند ملتا ہے. یہی کارن ہے کہ بہت سے لوگ الگ الگ نگروں کے بارے میں جانکاریاں ایکترت کرنے کے لیے وہاں کی یاترا پر جاتے ہیں. رومیا میں ویاپارک گتیویدیاں بھی اسپشٹ روپ میں دیکھی جا سکتی ہیں. یہاں پر پراچین کال سے ہی بڑے پیمانے پر ویاپار ہوتا آیا ہے. رومیا کے درشنیہ استھلوں میں سے ایک وہاں کا بازار ہے جس کا سمبندھ صفوی کال سے بتایا جاتا ہے. یہ بازار میں ایران کی پراچین واستو کلا کو بہت ہی اسپشٹ روپ میں دیکھا جا سکتا ہے.
دیکھنے میں سادہ سا لگنے والا یہ بازار بہت سندر اور آکرشک ہے. اس بازار کا کھیترفل لگ بھگ 60,000 وگ میٹر ہے. اس بازار میں لگ بھگ 1,000 دکانیں موجود ہیں. بازار میں ٹھہرنے کے لیے دھرمشالہ اور حمام کا پربندھ کیا گیا ہے اور وہاں پر ایک مسجد بھی بنی ہوئی ہے. یہ مسجد جامع مسجد کے نام سے مشہور ہے. ارومیے کے بازار میں بنی ہوئی اس مسجد کا کھیترفل 5,000 وگ میٹر ہے. اپنی کئی وشیشتاؤں کے کارن آج اس مسجد کو ایتیحاسک دھروہر کے روپ میں دیکھا جاتا ہے. بازار کے بھیتر سناروں کی دکانیں الگ ہیں جبکہ اسی طرح سے الگ الگ چیزوں کی کئی دکانیں یہاں پر پائی جاتی ہیں. بازار کے مسجد کے نکٹ استھت ہونے کے کارن اس کی خوبصورتی کئی گنا بڑھ گئی ہے. اس مسجد کو 6 ہجری قمری میں بنوایا گیا تھا. ارومیا کو 22 خرداد سن 1316 میں ایران کی راشٹریہ دھروہر کی سوچی میں شامل کیا جا چکا ہے.
کسی بھی نگر میں سنگرہالیوں کا استھتو وہاں کی پراچینتا اور وگت میں ہونے والی ایتیحاسک گھٹناؤں کو بتاتا ہے. سنگرہالے پریچکوں کو وہ سب کچھ بتاتے ہیں جو وہ وگت کے بارے میں جاننا چاہتے ہیں. یہی کارن ہے کہ پریچکوں کے بیچ سنگرہالیوں کو وشیش لوک پریتا حاصل ہے. رومیا نگر میں بھی ایک سنگرہالے ہے. آئیے اس سنگرہالے کے بارے میں کچھ جانکاریاں حاصل کرتے ہیں. رومیا کے سنگرہالے کی استھاپنا سن 1346 ہجری شمسی میں کی گئی تھی. اس کی استھاپنا کا ادیشیہ لوگوں کو رومیا کے پراچین قالین اتہاس سے اوگت کروانا تھا. اس سنگرہالے میں 2 بڑے ہال ہیں. ان میں سے ایک کو اتی پراچین دھروہروں کے لیے وشیش کیا گیا ہے جبکہ دوسرے کو مانو وگیان سے. سنگرہالے میں رکھی ہوئی چیزوں کو کچھ الگ الگ بھاگوں میں بانٹا گیا ہے. یہاں پر اتہاس سے پورو کال کی وستوں سے لے کر قاجار کال تک کی چیزوں کو دیکھا جا سکتا ہے.
ارومیا کے سنگرہالے میں 28,000 دھروہروں کو پردرشت کیا گیا ہے. یہاں پر یہ دکھایا گیا ہے کہ منشیہ آرمبک کال میں کیسے رہتا تھا اور اس نے کس پرکار سے دھیرے دھیرے وکاس کیا. یہاں پر 7,000 عیسیٰ پورو کے پتھروں کے اوزار بھی رکھے ہوئے ہیں. میوزیم کے ایک بھاگ کو پہلی ہجری شتابدی سے لے کر قاجار کال تک سے سمبندت وستوں سے وشیش کیا گیا ہے. यहाँ पर विभिन्न कालों के मिट्टी से बने बर्तन रखे हुए हैं, जिन पर लिखा हुआ है कि इनका संबंध किस काल से रहा है। यहाँ पर इस्लामी काल के सिक्के भी रखे हुए हैं। उरुमिया के संग्रहालय में 3000 वर्ष पूर्व की कुछ ईंटों को भी रखा गया है। पत्थर के तीन बड़े शिलालेख इस संग्रहालय के अद्वितीय धरोहरों में गणना होती है, क्योंकि इनका संबंध उरा रतु शासन श्रृंखला से है। इलखानी से लेकर काजर काल तक से संबंधित कुछ हस्तलिखित शिलालेख भी उरुमिया के संग्रहालय में देखे जा सकते हैं। इस संग्रहालय के एक भाग में विगत में अजरबैजान की संस्कृति और परंपरा को जीवंत रूप में दर्शाने का प्रयास किया गया है। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति चाहते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, अभी आपने हमारा साप्ताहिक कार्यक्रम सुना, ईरान भ्रमण। कार्यक्रम आपको कैसा लगा, इस बारे में हमें अवश्य बताइए। श्रोताओ, आप हमारे कार्यक्रमों को अपनी सुविधा के अनुसार हमारी वेबसाइट पर भी देख सकते हैं, partstoday.ir/hi। और अपनी प्रतिक्रियाएं आप हमें ईमेल के माध्यम से भेज सकते हैं, hindi@ws.irib.ir। इसी के साथ आपसे अनुमति चाहते हैं। शुभ रात्रि, खुदा हाफिज़।